ये कि कुछ जो मर्ज हैं उनका इलाज वैसे तो मुमकिन होता नहीं, तो परवरदिगार फिर जब किसी को शिफा देना चाहता है तो बस औकात ऐसा बंदोबस्त कर देता है कि एक मर्ज के लिए दवा खाई, उस दवा के जो साइड इफेक्ट्स हैं उससे वो लाइलाज मर्ज ठीक हो जाते हैं। एक खातून हैं जो न देख सकती थी न सुन सकती थी, उम्र की ज्यादती और दूसरी दवाइयों के इस्तेमाल के बाद ये सूरत हाल बनी कि बिनाई बंद हो गई और उनका सुनना बंद हो गया, तो दरमियान में उन्हें कैंसर हो गया खातून को, तो डॉक्टरों ने दवाइयाँ दी कैंसर की, और कैंसर तो मालूम नहीं ठीक हुआ या नहीं हुआ, उनकी बिनाई बहाल हो गई और सुनना उनका ठीक हो गया। तो ये अल्लाह ताला के अपने कमाल हैं। तो इसी तरह ये गालिबन हकीम साहब का दिल ये चाह रहा होगा कि आपका इलाज लंबा कर दें, तो उन्होंने आपको ये शुगर की दवा दे दी जिसके खाने के बाद आपके गुर्दे जवाब दे जाएंगे और फिर वो एक लंबा इलाज गुर्दों का शुरू कर देंगे। ये किसी मोहतरमा ने ईमेल के ज़रिए से एक सवाल भेजा है कि एक पैदाइशी मुसलमान में और ऐसा शख्स जिसे अल्लाह ने तौफीक बख्शी और सीधी राह दिखा दी और वो उम्र के किसी हिस्से में उसने इस्लाम कबूल कर लिया, इन दोनों के दरमियान फ़र्क क्यों होता है? अब ये ऐसा सवाल है कि मुझे ये कहने में कोई आर नहीं कि ये इसका जवाब शायद मेरी अक्ल से बाहर है, क्योंकि इसका क्या जवाब दे सकता हूँ मासवा इसके कि मौलाना रोम ने जो मसनवी लिखी और वो पूरी दुनिया में न सिर्फ मशहूर हुई बल्कि आजकल उस मसनवी पर दुनिया के तमाम ममालिक में काम हो रहा है और उसके तर्जुमे दुनिया की तमाम जबानों में किए जा रहे हैं। उस मसनवी की इब्तदा जिस शेर से है वो चूंकि पर्शियन में है और पर्शियन और बहुत सी चीज़ों की तरह मेरे बस की नहीं है, तो उसका उर्दू तर्जुमा मैं अर्ज़ कर सकता हूँ। उसका तर्जुमा ये है कि ये जो बांसुरी है इस बांसुरी के अंदर जो सोज और जो गुदाज है ये क्यों कर पैदा हुआ? तो इस सवाल का जवाब सवाल भी खुद किया है मौलाना रोम ने, उसका जवाब भी खुद उसी मसनवी के अशआर ही में दिया कि इस बांसुरी के सोज और गुदास की वजह यह है कि ये अपने असल से टूट गई है, उससे कट गई है। तो यूं ये बांसुरी रोती है। तो आगे जाकर उन्होंने एक सवाल पूछा कि इंसान तेरे अंदर फिर ये गुदास क्यों नहीं कि तू अपने असल से टूट गया? दर हकीकत होता यह है कि जब कोई शख्स एक मुसलमान घराने में पैदा हुआ और उसके कान में अजान दे दी गई और उसका नाम मुसलमानों का सर रख दिया गया, तो वो माँ बाप से सुन सुन के इस अकीदे पर होता है कि मैं मुसलमान हूँ और कुरान पाक जो है ये अल्लाह की किताब है, वो कभी सोचता ही नहीं इस बात को कि इस सब का मतलब क्या है और मुझे करना क्या है असल में। वो शायद यूँ समझ लीजिए कि वो हर चीज़ को फॉर ग्रांटेड लेता है। جبکہ وہ شخص جو عمر کے کسی حصے میں مسلمان ہوا وہ در حقیقت اس مذہب کو بھی جانتا ہے جس پر عمل پیرا تھا وہ، اس کے علاوہ پھر اس کے دل میں اس مذہب کے بارے میں جو شکوک آئے تو اس نے اور بہت سے مذاہب کا مطالعہ کیا ہوتا ہے، اور اس میں اسلام بھی شامل ہے، تو وہ جب اسلام کو قبول کرتا ہے اس تمام سٹڈی کے بعد تو وہ کنونسڈ ہوتا ہے کہ یہ مذہب سچا ہے اور اس مذہب پر مجھے اس طرح سے عمل کرنا ہے، تو وہ تمام کی تمام چیز در حقیقت بائی چوائس ہوتی ہے، وہ خود اسے چنتا ہے اپنے لیے، تو جب وہ اسلام پر عمل پیرا ہوتا ہے اسے قبول کرنے کے بعد تو پھر اس کے تمام موٹے موٹے جتنے بھی عبادات ہیں اس کے ارکان ہیں ان تمام پر پھر وہ عمل پیرا ہو جاتا ہے، اسی لیے اسلام کو خود اپنی مرضی سے قبول کرنے والا شخص زیادہ پریکٹسنگ مسلم ہوتا ہے، زیادہ مسلمان بعمل ہوتا ہے بنسبت اس کے جو میری طرح کسی مسلمان گھرانے میں پیدا ہوا، اس کے کان میں ماں باپ نے اپنی مرضی سے اذان دلوا دی جس کا مجھے کوئی ادراک نہیں ہوتا، اور پھر نام انہوں نے میرا مسلمان کا سا دے دیا، تو میں تو اسی میں خوش ہو گیا کہ بس ٹھیک ہے، تو یوں دونوں میں فرق ہے کہ میں مسلمان بعمل نہیں اور اسلام کو چننے والا بائی چوائس اسلام قبول کرنے والا زیادہ بعمل ہوتا ہے، اب یہ بات جب اراکین پہ آئی تو میں یہ عرض کر دوں کہ صاحب ہمارے یہاں عام طور پر ایک چیز یہ سمجھی جاتی ہے کہ جو چیزیں مستحب ہیں اس کے بارے میں تو میں آزاد ہوں، کہ میں کر لوں تو بہت اچھا ثواب ہے، اگر نہ کروں تو گناہ نہیں ہے، در حقیقت یہ ایسا نہیں ہے، یہ چیزیں شیطان کے حملے کے خلاف ڈھال ہیں ہمارے پاس، یوں سمجھ لیجئے کہ یہ ایک قلعہ ہے جس کی پانچ فصیلیں ہیں جو آؤٹر پیرافری ہے، سب سے بیرونی فصیل جو ہے وہ مستحب چیزوں کی ہے، اس سے اور اندر چلے جائیں تو دوسری فصیل سنت کی ہے کہ وہ چیزیں جن پر عمل کرنا سنت ہے، وہ اس سے اور اندر چلے جائیں تو فرائض کی فصیل ہے، اور اس کے اندر چلے جائیں تو اخلاص کی فصیل ہے، اور پھر اندر چلے جائیں تو آخری ایمان کی فصیل ہے، تو یوں کہہ لیجئے اسے کہ سب سے پہلی ڈھال آپ کی، سب سے پہلی فصیل تو ایمان ہے، اس کے بعد کی فصیل یقین اور اخلاص کی ہے، اس کے بعد کی فصیل فرائض کی ہے، اس کے بعد پھر جو پروٹیکشن دی ہے وہ سنت کی فصیل کی صورت میں ہے، اور پھر سب سے آخری مستحب ہے، تو جب ہم مستحب چیزوں کو ترک کر دیتے ہیں تو شیطان پہلی فصیل میں نقب لگاتا ہے اور اس کی پہنچ आपकी सुन्नतों पर अमल करने की सलाहियत को हो जाती है। तो फिर उसके लिए आसान होता है कि वो सुन्नत को अटैक करके उसको भी फतह कर ले। तो हमारी जो सुन्नत पर अमल करने की ख्वाहिश और आदत और नियत है, उस पर बड़ी आसानी से हमला आवर हो जाता है। और जब वो हमें उस अंदाज में फतह कर ले कि हम सुन्नत पे अमल करना भी तर्क कर दें, तो उसके लिए और आसान होता है कि जो फराइज इबादात हैं हमारी, उनके सिलसिले में भी हमला कर दें हम पर, और वो किसी न किसी तरह फिर इसमें भी नकब लगाने में कामयाब हो जाता है। और उसके बाद जब एक बार हमारे फराइज इबादात पर और दूसरे फराइज पर अमल करने की आदत को उसने ख़त्म करवा दिया, तो वो फिर हमारे यकीन और अखलास पे हमलावर हो जाता है। और जब वो यकीन और अखलास पर हमलावर हुआ और उसे उसने फतह किया, तो अब बराह रास्त हमारा ईमान उसकी जद में आ जाएगा, और एक वक्त आएगा कि वो ईमान को भी ले डूबेगा। तो अगर हम ये चाहते हैं कि हमारा ईमान, यकीन, अखलास और अल्लाह की तरफ से आयद होने वाले फराइज, उनकी अदायगी और फिर सुन्नत पर अमल, ये सब हमारा कायम व दायम रहे, तो हमारे लिए ज़रूरी ये है कि वो तमाम चीज़ें जो मुस्तहब हैं उनकी हिफाजत करना शुरू कर दें, और मुस्ताहब चीज़ों को तर्क न करें, हम उनको हम पूरी अहमियत दे दें, क्योंकि वही पहला डिफेंस है हमारा शैतान के अगेंस्ट। यही वजह है कि जितने फ़कीर लोग हैं, दरवेश लोग हैं, वो उन चीज़ों के बारे में बड़े मोहतात रहते हैं जो मुस्ताहब हैं। अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के नज़दीक बहुत पसंदीदा हैं। इसमें इसी ज़िम्न में एक गुजारिश और आपकी खिदमत पे मैं अर्ज़ कर दूँ कि यहाँ अक्सर सवाल एक उठता है दावा का। फ़कीर दर हकीकत इस फ़र्ज़ को पूरा तो करता है कि दूसरों को नेकी की दावत दी जाए, लेकिन वो ये दावत अल्फाज के ज़रिए से नहीं देता, वो लोगों को नेकी की तरफ बुलाता है अपने अमल से, अपनी पर्सनल एग्जाम्पल के ज़रिए से। और एक आम आदमी पर फ़र्ज़ है दावत, लेकिन उसे मोहतात रहना चाहिए इस मामले में, क्योंकि वो ज़ुबान से भी किसी को दावत देता है, तो ऐसे काम जिनके बारे में अहकामात बहुत क्लियर हैं, जैसे नमाज पढ़ना, रोज़ा रखना, ज़कात देना, हज करना, झूठ न बोलना, ये इस किस्म की जो चीज़ें हैं जो बिल्कुल वाज़े और बयान हैं, उनके बारे में तो इंसान को ज़ुबानी दावत दे देना चाहिए, उस पर फ़र्ज़ है। लेकिन वो चीज़ें जो इतनी बयान नहीं हैं, उनके बारे में इंसान को इजहार ख्याल नहीं करना चाहिए, वो सिर्फ़ आलिम ही مجاز ہے ایسی چیزوں کے بارے میں اظہار خیال کرنے کا. توقع کہ انسان کے پاس پورا علم نہ ہو اور وہ پراپرلی کوالیفائڈ نہ ہو ایسی چیزوں پر اظہار خیال کے لیے, اسے زبان نہیں کھولنا چاہیے ان چیزوں پر. اسی طرح جو مسائل جن پر اتفاق رائے نہیں ہیں فقیہ حضرات کا, اس کے بارے میں ہمیں نکتہ چینی نہیں کرنی چاہیے, اس پر ہم کسی دوسرے کو مجبور نہ کریں کہ وہ اپنا مسلک چھوڑے یا اپنا پریکٹس کو چھوڑ دے. وہ تو اس میں محتاط رہنا چاہیے. فقیر ویسے بھی تنقید سے دور بھاگتا ہے, فقیر کبھی تنقید نہیں کرے گا کسی پر, دور رہتا ہے. وہ نصیحت سے دور رہتا ہے, اس کی وجہ یہ ہے کہ نصیحت سے انسان چڑھتا ہے, باغی ہوتا ہے, بھاگ جاتا ہے. فقیر لوگوں کو اپنے سے دور نہیں بھگانا چاہتا, وہ اپنے انہیں قریب بلاتا ہے کہ تاکہ لوگ اس کے پاس آئیں اور مشاہدہ کریں, اس کے کردار سے, اس کے رکھ رکھاؤ سے, اس کے عمل سے متاثر ہوں اور اس کو فالو کرنا شروع کر دیں. اس لیے میں نے شروع میں عرض کیا تھا کہ فقیر اپنا یہ فرض تو پورا کرتا ہے دعوت کا, لیکن وہ زبانی دعوت نہیں دیتا, الفاظ کے ذریعے سے دعوت نہیں دیتا, بلکہ وہ اپنے عمل سے اور اپنی ذات کو ایک مثال بناتا ہے ان احکامات پر عمل کر کے جن احکامات کے بارے میں وہ لوگوں کو دعوت دینا چاہتا ہے, لوگوں کی توجہ ادھر دلانا چاہتا ہے, لوگوں کو چاہتا ہے کہ وہ ان احکامات پر عمل کریں, خود وہ اس پر بڑی شدت سے عمل پیرا ہوتا ہے اور پھر لوگوں کو ان چیزوں کی طرف بلاتا ہے. دوسری چیز یہ ہے کہ فقیر ہمیشہ اپنے ذہن میں ایک بات رکھتا ہے کہ کسی کے فالٹ کو پوائنٹ آؤٹ کرنے سے پہلے مجھ پر لازم ہے کہ میں اپنے اندر سے تمام فالٹ دور کر لوں, چونکہ فقیر بھی انسان ہے تو تمام اس کے نقص, تمام اس کی خامیاں, تمام اس کی برائیاں کبھی دور نہیں ہو پاتی بحثیت انسان کے. تو وہ ساری عمر اسی کوشش میں لگا رہتا ہے کہ میں اپنے اندر سے خامیاں دور کر لوں, تو اس وجہ سے اسے کسی دوسرے میں کوئی خامی اور کوئی خرابی نظر ہی نہیں آتی, اور یہی وجہ ہے کہ فقیر کبھی کسی شخص کی برائی نہیں بیان کرتا, کسی شخص کا عیب نہیں کھنگالتا. تو وہ جب تک کہ اپنی ذات کو انسانی حد تک بے عیب نہیں کر لے گا, انسانی حد تک میں عرض کر رہا ہوں, کیونکہ کلی طور پہ بے عیب ذات صرف اللہ کی ہے, لیکن انسانی حد تک جہاں تک ممکن ہے وہاں تک اپنی خامیاں جب وہ دور کر لیتا ہے تو پھر ہی وہ لوگوں کو دعوت دیتا ہے. میرے خیال میں یہ راستہ فقیر کا وہ زیادہ بہتر ہے کہ انسان اپنی ذات کے اندر ہی خامیاں تلاش کرتا رہے اور اپنی ان خامیوں کو دور کرنے کی کوشش کرتا رہے. تو اس کے نتیجے میں لوگ زیادہ تعداد میں ایسے فقیر کے ارد گرد اکٹھا ہونا شروع ہو جاتے ہیں, کیونکہ اس میں ایک خاص قسم کی اللہ کشش رکھ دیتا ہے कि दुनिया उधर को चली आती है। तो आप साहिबान यहाँ अक्सरियत तशरीफ लाने वाले जो हैं वो चूंकि फकीरी के चक्कर में रहते हैं, तो मेरी गुजारिश यही है कि फकीर की सुन्नत पे अमल कर लीजिए और बजाय किसी दूसरे पे उंगली उठाने के हम अपनी ज़ात पे उंगली उठाते रहें तो इंशाअल्लाह ताला उसका नतीजा बेहतर निकलेगा। सवाल अगर कोई करना चाहते।
सर, पिछले संडे को आपने कहा था कि नेक्स्ट संडे यानी ये मौजूदा संडे पे आप नूर नबूवत के बारे में कुछ मज़ीद डिटेल बताएंगे।
यकीनन कहा था मैंने, और साथ ही इसका अगला हिस्सा ये था कि मुझे शुरू ही में याद दिला दें, तो आपने वो मेरे जुमले का एक हिस्सा तो मुझे याद दिला दिया, दूसरा आप भूल गए। तो जो ही मैं आया था, अगर आप मुझे फरमा देते तो मैं अब आप नेक्स्ट संडे जब मैं हाज़िर हूँ आपकी खिदमत में तो मुझे शुरू ही में ये याद दिला दें तो इंशाअल्लाह ताला फिर नूरे नबूवत ही पे जिक्र होगा। असल में ये बातें एक दूसरे के साथ इतनी मरबूत हैं कि बात से बात निकलती चली आती है और उम्र की ज्यादती जो है बुढ़ापा कम वक्त सबसे ज़्यादा मेरा ख्याल है हमला ही याददाश्त पर करता है। तो मेरी याददाश्त भी साथ छोड़ गई है, ये याद नहीं रहता कि मुझे फौरी तौर पे क्या करना, तो इसलिए वो जहन से निकल जाती हैं बातें, या शायद प्रेशर्स बेपना है मेरे ऊपर, स्ट्रेस बहुत हो गया। तो मेरे जो दिमाग का कंप्यूटर है उसकी हार्ड डिस्क या दो ओवरलोड हो गई है, तो साथ ही साथ डाटा डिलीट होता रहता है उस पर से। आप अगर याद दिला दें तो फिर मैं ज़रूर अर्ज़ कर दूंगा।